नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रममा स्वागत छ। म रिमा बिसिको। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालयले तयार पारेको हो। यो कार्यक्रम हरेक शुक्रबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो जागरण 93.6 MHz बुटोल, सामुदायिक रेडियो धुरकोट 102.2 MHz गुल्मीबाट हरेक शनिबार बिहान 8:30 बजेदेखि 9 बजेसम्म, रेडियो मुक्ति 95.5 MHz बुटोलबाट हरेक सोमबार बेलुकी 8:30 बजेदेखि 8:30 बजेसम्म, रूपन्देही एफएम 102 MHz हरेक सोमबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म र रेडियो सिद्धगंगा 107.9 MHz अर्घाखाँचीबाट हरेक शनिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म प्रसारण हुन्छ। यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामीले कोरोना खोपको सन्दर्भमा रहेर कार्यक्रम तयार पारेका छौं। कार्यक्रममा COVID-19 खोपको पहिलो चरणमा के कतिजनाले खोप लगाए र खोप लगाइसकेपछिको अनुभव के कस्तो रह्यो, लुम्बिनी प्रादेशिक अस्पताल बुटोलका सूचना अधिकृत डाक्टर विष्णु गौतमसँग गरिएको कुराकानी।
जुन चाहिँ सामान्य अर्थमा बुझ्दाखेरि जसरी बच्चालाई हामीले बिसिजी डिपिटी खोप लगाउँदाखेरि ज्वरो आउने, रातभरि नसुत्ने, रुने, यस्ता सिम्टम्सहरू जुन बच्चामा थिए त्यस्तै सिम्टम्स हो हामीमा पनि भयो।
रूपन्देही जिल्लामा COVID-19 पहिलो खोप कतिजनाले पाए, यसको प्रभाव कस्तो रह्यो र दोस्रो चरणमा कतिजनाले खोप पाउँछन्, जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डाक्टर राजेन्द्र प्रसाद गिरीसँग गरिएको कुराकानी।
जनसरोकार कार्यालयहरू जस्तै जिल्ला प्रशासन कार्यालय, खानेपानी, अब यी जति पनि महसुलहरू, युपिएसका टेलिकम लगायत यी खालका कार्यालयहरूका पनि कर्मचारीहरू अनि यो नगरपालिका स्थानीय तहका कार्यालयमा रहेका कर्मचारीहरू।
साथमा लुम्बिनी प्रदेशमा COVID-19 खोप अभियानको प्रभावकारिता र अवस्थाका विषयमा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड फोकल पर्सन कौशल भण्डारीसँग गरिएको कुराकानी।
स्वास्थ्य कर्मीहरू 12,503 स्वास्थ्य कर्मीहरूले लगाउनु भएको छ। त्यसै गरी स्वास्थ्य संस्थाका अन्य कर्मचारीहरू 4,057 लगाउनुभयो। महिला स्वास्थ्य स्वयंसेवीका 6,783 लगाउनुभयो। स्थानीय पालिका, नगरपालिका, गाउँपालिकाका सरसफाई कर्मीहरू जसले फोहोर सङ्कलन गर्नुहुन्छ उहाँहरू 812 लगाउनु भएको छ।
आजको कार्यक्रममा समेटेका छौं। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि रचनात्मक सुझाव, सल्लाह र प्रतिक्रिया पठाएर हामीलाई सहयोग गर्नुहुन अनुरोध छ। मानव अधिकार सम्बन्धी समाचार र विविध जानकारीका लागि www.inseconline.org लगन गर्नुहोला। कार्यक्रमको शुरूआत गर्छौं COVID-19 खोपको सन्दर्भमा तयार पारिएको रेडियो सामग्रीबाट। नेपालमा March 14 कोविडको खोप नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले 7 प्रदेशमा रहेका 62 अस्पताल, उपत्यका 17 अस्पताल र 120 भन्दा बढी खोप केन्द्रबाट सूचीकृतमा परेका व्यक्तिलाई एकैसाथ खोप दिएर कोविड खोपको शुभारम्भ गर्नुभएको छ। त्यस्तै 77 जिल्लाका 300 खोप केन्द्र मार्फत पनि प्रधानमन्त्री ओलीको शुभारम्भ कार्यक्रममा भर्चुअल विधिबाट जोडिएका थिए। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार लुम्बिनी प्रदेशमा 34,595 खोप पहिलो चरणमा प्राप्त भएको र March 28 28,951 जनाले खोप लगाएका छन्। जसमध्ये स्वास्थ्यकर्मी 43.2%, स्वास्थ्य संस्थाका कर्मचारी 14%, जेलमा रहेका कैदी, बन्दी र सुरक्षाकर्मी 10.9%, वृद्ध आश्रमका ज्येष्ठ नागरिक आश्रित हेरालु 0.8%, सब व्यवस्थापन सुरक्षाकर्मी 3.8%, एम्बुलेन्स सब वाहन चालक 1.2%, पालिका सरसफाई कर्मी 2.8% र महिला स्वास्थ्य स्वयंसेविका 22.4% लगाएका छन्। नेपालमा कोविड 19 संक्रमण देखिएको एक वर्षपछि नेपालीले खोप पाउन सुरु गरेपछि नेपालीहरूमा खुशी छाएको छ। नेपालमा पहिलो पटक 2076 माघ 9 गते चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा संक्रमण देखिएको थियो। पहिलो चरणमा खोप फोहोर मैला व्यवस्थापनमा खटिने फोहोर संकलक तथा चालक, एम्बुलेन्स तथा सब वाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी र स्वयंसेवक, सहव्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेश बिन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्ध आश्रममा रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीले पाएका छन्। स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका निर्देशक डाक्टर झलक शर्मा गौतमले माघ 14 गते 0.5 मिलिलिटर मात्र खोप प्रदान गरिनेछ। पहिलो खोप लगाएको 4 हप्तापछि दोस्रो डोजको खोप दिइनेछ। खोप देब्रे बाखुराको माथिल्लो बाहिरी भागमा 90 डिग्री कोण बनाएर मासुभित्र दिइनेछ। खोप लगाएपछि सुई लगाएको ठाउँमा दुख्ने, सुनिने, रातो हुन सक्ने, सामान्य ज्वरो आउने, टाउको दुख्ने, थकाइ र आलस्य महसुस हुने तथा वाकवाकी लाग्ने जस्ता सामान्य असर देखिने चिकित्सकले बताएका छन्। यी सामान्य लक्षणहरू देखिए पनि आत्तिन नहुने स्वास्थ्य कर्मीहरूले सुझाव दिएका छन्। नेपालमा कोविड 19 संक्रमणको जोखिमलाई कम गर्न र रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि भारत सरकारको अनुदानमा यही माघ 8 गते 10 लाख मात्रामा उक्त खोप नेपाल आएको हो। कोभिसिल्ड खोप अक्सफोर्ड विश्वविद्यालय र एक्ट्राजेनिका नामक औषधि उत्पादक कम्पनीले संयुक्त रूपमा विकास गरेका हुन्। भारतको सेरम इन्स्टिच्युटले खोप उत्पादन गरेको हो। अब सुनौ पहिलो चरणमा लुम्बिनी प्रदेशमा के कति कोविड 19 खोप कति जनाले लगाए, खोप लगाइसकेपछिको अनुभव के कस्तो रह्यो। लुम्बिनी प्रादेशिक अस्पताल बुटोलका सूचना अधिकृत डाक्टर विष्णु गौतम,
सर्वप्रथम त अहिलेको जल्दो बल्दो कोरोना भाइरस विरुद्ध लगाइने भ्याक्सिन सामान्य अर्थमा बुझ्दाखेरि जसरी बच्चा जन्मिसकेपछि विभिन्न प्रकारका रोगहरू त लगाउने जस्तै हो पनि भाइरस जुन COVID-19 विरुद्ध लगाउने एउटा भ्याक्सिन हो। भ्याक्सिन लगाउनु भनेको नै त्यो भाइरस जीवाणुलाई हामीले शरीरमा राखेर त्यसबाट एन्टिबडी प्रड्युस गरेर एउटा लेभलको हामीले इम्युन पावर बढाउनका लागि यो भ्याक्सिन लगाइन्छ। र अब हामीले यो प्रदेश 5 हकमा लुम्बिनी प्राथमिक अस्पतालको कोरोना भाइरस विरुद्धको भ्याक्सिन लगाउन सफल भयौँ। र सर्वप्रथम त म नेपाल सरकार र विभिन्न राष्ट्रिय निकाय भनौँ उहाँहरूले ल्याउन सहायता गर्नुभयो, सहकार्य गर्नु, त्यसलाई म फेरि पनि धन्यवाद दिन चाहन्छु। र हामीले यो COVID-19 विरुद्धको जुन भ्याक्सिन सर्वप्रथम त अहिले पनि हेर्नुभयो भने विभिन्न संसारभरि नै हेर्नुभयो भने हेल्थ वर्कर बाहेक अरूलाई लगाउन दिइएको चाहिँ छैन। अब यस यो विरुद्ध जुन खोप लगाइयो, खोप लगाउँदाखेरि सर्वप्रथम त जुन स्वास्थ्य कर्मीहरू नै फेरि लगाउनु पर्ने भन्ने एउटा तरङ्ग भनौँ न त्रासको स्थिति चाहिँ आयो। मैले सामान्य भाषामा भन्नुपर्दा हामी एज अ फ्रन्टलाइनर वर्कर भएको कारणले पनि हामी नै फर्स्टमा यो भ्याक्सिन लगाउनु पर्छ भन्ने मलाई लाग्छ।
डाक्टर साहब, यो भ्याक्सिन लगाइरहँदाखेरि यहाँले भन्नुभयो एक खालले अलिकति त्रसितका कुरा पनि यहाँले ल्याउनु भयो, यहाँ एउटा स्वयं आफैले पनि कोभिडको भ्याक्सिन लगाउनु भयो, कस्तो अनुभूति भयो, अन्य भ्याक्सिन र कोभिडको भ्याक्सिनमा फरक चाहिँ के हुँदो रहेछ?
मेरो एक्सपिरियन्स भनौँ कोभिड भ्याक्सिनको, हामीले सुरुवात जुन फर्स्ट डेमै मैले भ्याक्सिन लगाउन आफूलाई मेन्टल्ली प्रिपेयर गराएर आए र सामान्य भ्याक्सिन लगाउँदाखेरि देखिने सामान्य लक्षणहरू जस्तो ज्वरो आउनेदेखि लिएर ढाड दुख्ने, कसै कसैलाई त अलिकति रुगाएको कि विभिन्न यस्ता खालका कसैलाई भोक लाग्ने यस्ता सिम्टम्सहरू देखिए, तर मेरो हकमा मलाई केही समस्या चाहिँ भएको थियो जुन चाहिँ सामान्य अर्थमा बुझ्दाखेरि जसरी बच्चालाई हामीले बिसिजी डिपिटी खोप लगाउँदाखेरि ज्वरो आउने, रातभरि नसुत्ने, रुने, यस्ता सिम्टम्सहरू जुन बच्चामा थियो त्यस्तै सिम्टम्स हो हामीमा पनि भएको। यो ठुलो डरलाग्दो, हामीले ठुलो केही गरेको चाहिँ इन्जेक्सन लगाएर ठुलो हानि भन्दा पनि हामीले बेनिफिटको लागि लगाएका हौँ। र यसको
जुन भ्याक्सिनको बारेमा जुन एउटा तरङ्ग आयो, यो जुन इन्टरनेसनल्ली नै धेरै देशहरूमा लगाइसकेको र त्यो न्युजहरू पढ्दाखेरि सामान्य सिम्टम चाहिँ रहेको त र रेड फ्ल्याग भन्छ, अहिले एउटा शब्द युज गरेर चाहिँ रेड फ्ल्याग चाहिँ अहिलेसम्म नदिएको भन्नेको अर्थ यसले अहिलेसम्म त्यस्तो ठुलो हानि नोक्सानी केही नपुर्याएको भन्ने रिसर्चले पनि देखाउँछ।
यस क्षेत्रको सबैभन्दा जेठो अस्पताल पनि लुम्बिनी प्रादेशिक अस्पताल हो, यो अस्पतालबाट कतिजनाले कोभिडको भ्याक्सिन लगाउनुभयो?
जेठो अस्पताल र प्रदेश पाँचकै प्रादेशिक अस्पतालको नाताले हामीले भ्याक्सिन लगाउन सफल भयौँ। हाराहारी 2550 जति हामीले लगाउन सफल भयौँ र यसलाई मैले अङ्क गणितमा भन्दा यो ठुलो नम्बर चाहिँ होइन। मैले आफूले एक्सपिरियन्स अथवा आफूले हेर्दा बाहिरबाट हेर्दा धेरैजना स्वास्थ्य कर्मीहरू भ्याक्सिन लगाउन आउनु भएको छैन। स्वास्थ्य कर्मी मात्रै नभएर स्वास्थ्यमा काम गर्ने, सरसफाइमा काम गर्ने अथवा विभिन्न नन टेक्निकल क्षेत्रमा काम गर्नुहुने अस्पतालभित्रका कर्मचारीहरू यसमा इन्भल्भ नभएको देखिन्छ। अब मैले अगाडि पनि भने यसमा केही त्रास जुन इन्डियाका घटनाहरूसँग जोडिएर जुन सामाजिक सञ्जालमा आएका कुराहरूलाई लिएर उहाँले साइन्टिफिक पब्लिकेसनको कुरालाई नहेरिकन जुन एउटा प्रोपोगान्डा जस्तो बनाउनका लागि दिइने न्युजहरू हेरेर उहाँहरू अलिकति त्रसित हुनुभएको, त्यस कारणले म के पनि अपिल गर्न चाहन्छु भन्दा हामीले हुन त केही दिनदेखि भ्याक्सिनेसन स्टप गरेका छौँ, तर पनि हामीसँग भ्याक्सिन प्रदेशमा भ्याक्सिन अझै पनि अभाइलेबल छ र प्रदेश पाँचमा रहनुहुने सम्पूर्ण स्वास्थ्य कर्मी तथा अस्पताल स्वास्थ्य संस्थामा काम गर्नुहुने टेक्निकल नन टेक्निकल पर्सनहरूलाई, स्वास्थ्य कर्मी अथवा नन टेक्निकल मान्छेहरूलाई म के भन्न चाहन्छु भने भ्याक्सिन लगाउनु पर्ने हुन्छ र भ्याक्सिन लगाउँदा पनि हामीले लगभग 2 हप्ता भइसक्यो, हामी थुप्रै सबैजना चिकित्सक लगायौँ, यसमा हामीलाई एकदमै ठुलो सिम्टम्स कसैलाई पनि देखिएको छैन भन्न चाहन्छु।
हामी कुराकानीको अन्तिममा छौँ, अन्तिममा डाक्टर साहबले आग्रह पनि गरिसक्नु भएको छ कि जसले डराउनु भएको छ, डर त्रासमा बसिरहनु भएको छ, स्वास्थ्य कर्मीहरूलाई आउन आह्वान पनि गर्नुभयो। अब यो खोप कोभिडको खोप छ, यो 2 पटक लगाउनु पर्ने, दोस्रो डोज पनि लगाउनु पर्ने कुराहरू पनि छन्, यो विषयमा पनि बताइदिनुहोस् न अन्तिममा छुटकरीमा।
छुटकरीमा भन्नुपर्दा यो जुन भ्याक्सिन नेपाललाई प्रोभाइड गरेको छ यसमा 2 छ, एउटा डोज आज लगाइएको छ भने नेक्स्ट डोज 4 हप्ता अथवा 1 महिना पश्चात लगाइन्छ, त्यसलाई बुस्टर डोज भनिन्छ। र भ्याक्सिन सामान्य भ्याक्सिनले गर्ने असरहरू स्वास्थ्य कर्मीहरूलाई थाहा हुँदा हुँदै पनि उहाँहरू चाहिँ अलिकति मैले अगाडि पनि जोडे प्रोपागान्डा र जुन साइन्टिफिक इभिडेन्स पब्लिकेसन भएको कुरालाई नलिएर सामान्य सामाजिक सञ्जालमा आएका कुराहरूले गर्दा उहाँ त्रसित हुनुहुन्छ, त्यस कारण उहाँहरूले साइन्टिफिक इभिडेन्स बेस्ड मेडिसिनलाई हेरेर आउनको लागि आह्वान गर्छु र यो एउटा खोप मात्र लगाइन्छ र एउटा डोज लगाएको 1 महिना अथवा 4 हप्तापछि अर्को डोज जुन चाहिँ बुस्टर डोज भनिन्छ लगाइन्छ।
उहाँ हुनुहुन्थ्यो लुम्बिनी प्रादेशिक अस्पताल बुटोलका सूचना अधिकृत डाक्टर विष्णु गौतम। अब लागौं रूपन्देही जिल्लामा COVID-19 खोप पहिलो चरणमा कतिजनाले लगाए, यसको प्रभाव कस्तो रहेको छ र दोस्रो चरणमा कतिजनाले खोप पाउँछन्। जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डाक्टर राजेन्द्र प्रसाद गिरी।
COVID-19 गत वर्ष करिब 1 वर्ष भइसक्यो, 1 वर्षको बिचमा चाहिँ सरकारले संघीय सरकारले भ्याक्सिन लिइसकेपछि खास गरी रूपन्देही जिल्लाको जिल्लाभरको खास गरी यसमा स्वास्थ्य कर्मी सुरक्षा कर्मी महिला स्वयंसेविका अनि त्यो स्वास्थ्य सहयोग कर्मचारीहरू एम्बुलेन्स चालक अनि यो हेरालोहरू वृद्धाश्रममा काम गर्ने वृद्धाश्रमका वृद्धहरू र हेरालोहरू अनि कैदी बन्दीसम्म भने यसरी पनि हामीले राख्दाखेरि 5,104,000 संख्यामा हाम्रो रहन्छ भन्ने खालको अनुमान थियो। त्यही आधारमा हामीले 14 मार्च 14 गते हामीले चाहिँ सुरुवात गर्यौँ, खास गरी 2 अस्पताल बिरुवा र साइन अस्पताल डोल्पा। अनि त्यस पछाडि हामीले त्यति निकै निर्देशन अनुसार फेरि 2 केन्द्रबाट खास गरी केन्द्र मेडिकल कलेज र UTMS बिरुवा र पछिल्लो चरणमा हामीले यो नाम्दा अस्पतालबाट गयौँ र गरेर 8 केन्द्रबाट हामीले खोप प्रदान गरेका थियौँ र अहिलेसम्म हामीले 6,800 संख्यामा अहिले मैले भनेकै जुन पहिलो चरणमा खोप दिनुपर्ने थियो स्वास्थ्य कर्मी लगायत अघि मैले भनेका टार्गेट ग्रुपलाई यसरी हामीले चाहिँ 24 गते सम्पन्न गरेका थियौँ पहिलो चरणको समग्रमा यसले हेर्दाखेरि 67.68% जति चाहिँ पर्सेन्टले चाहिँ खोप लगाएको अवस्था छ। यसो हेर्दाखेरि सबै पालिकाहरूमा महिला सुविधा त्यसको सहयोगी र केही स्वास्थ्य निजी संस्था कर्मचारी उहाँहरूले ड्युटी व्यवस्थापन गर्ने भयो भने केही छुटेको हुनसक्छ, नभए ओभरअलले यो कोभिड भ्याक्सिन चाहिँ गर्दा यसलाई सन्तोषजनक मान्नुपर्छ। हुन त हामी टार्गेट चाहिँ 100 मै 100 गर्दाखेरि हुन्थ्यो, त्यो किनभने त्यो सबै सम्भव हुँदैन अहिलेको समग्रमा मैले रूपन्देहीको खोपको अवस्था चाहिँ।
अब दोस्रो चरणमा खोप कहिलेदेखि सुरु हुन्छ र दोस्रो चरणमा पर्ने लक्षित वर्गहरू को हुन्छन् रूपन्देह जिल्लामा?
अब अहिले खास गरी पहिलो चरणमा पनि एकजना एउटा समूह छुट्नु भएको छ 75 भन्दा जुन माथिको हाम्रो निर्देशिका अनुसार 75 वर्ष नागरिकहरू माथिका देश नागरिकहरूलाई भनिएको छ त्यो समूहलाई गएको अवस्था छैन, त्यसरी एउटा त्यो समूह पर्न सक्छ। अर्को चाहिँ यो दोस्रो चरणमा हाम्रो निर्देशिका अनुसार चाहिँ 55 वर्ष भन्दा माथिका तर को मर्बिडिटीको भएको छ, त्यो को मर्बिडिटी भने उहाँलाई कुनै डायबिटिज हुन सक्ला अथवा क्यान्सर हुन सक्ला अथवा त्यस्तो खालको यो किडनी सम्बन्धीको रोग भएको अवस्था त्यसलाई एनिमिया भएको यो श्वास प्रश्वासजन्य समस्या भएका यस्ता उमेर 55 नागिसकेका त्यो एउटा समूहलाई भनिएको को छ भन्नलाई। तर अहिले पछिल्लो आएर सरकारले नयाँ निर्णय खास गरी काठमाडौँ उपत्यकाको हिसाबले त्यतिक दियो र पत्रकारहरूलाई पनि भनिएको छ सायद त्यो पनि आउन सक्ला। अझैसम्म हामीलाई यहाँले चाहिँ त्यो निर्देशनमा खेर हेऱ्यो भने अहिलेलाई भ्याली हिसाबले भनिए जिल्लाको पत्रकारहरूलाई भनेर त्यो समूह छ। अर्को चाहिँ हामीलाई खास गरी माथिबाट स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य सेवा विभागबाट चाहिँ यो एक काम छ बढी चाहिँ सक्रिय रूपमा समूहसँग जनसरकार कार्यालयहरू जस्तै जिल्ला प्रशासन कार्यालय खानेपानी अब यी जति पनि महसुलहरू यो टेलिकम लगायत यी खालका कार्यालयहरूका पनि कर्मचारीहरू अनि यो नगरपालिका स्थानीय तहका कार्यालयमा रहेका कर्मचारीहरू विशेष गरिकन जनसम्पर्क हुने कार्यालयहरूको पनि केही त्यहाँका संख्याहरूको बारेमा हामीलाई पनि माग गरिएको छ। त्यस अब यो हामी कुदेर बसिरहेका छौँ दोस्रो चरणमा अहिले तत्कालै गर्न सकिने, त्यसैले अब अहिले सम्भावित मैले अघि नै भनेको पत्रकार हुन सक्नु होला, त्यसपछि यो 75 वर्षभन्दा माथिका देशले हुनुभयो 55 वर्षभन्दा कोमोर्बिडिटी भएका सरकारका कार्यालयहरूका कर्मचारीहरू नै हाम्रो अब लक्षित चाहिँ पर्न सक्नुहुन्छ।
हामी कुराकानीको अन्तिममा छौँ, कुराकानीको अन्तिममा अहिले कोभिडको जुन सुई लगाइसक्नु भएको छ इन्जेक्सन लगाइसकेकाको प्रतिक्रिया कस्तो छ? यहाँले पनि पक्कै लगाउनु भयो, कस्तो हुँदो रहेछ तिमीमा बताइदिनुहोस् न।
यो भ्याक्सिन यो सिम्पल हिसाबले यसले यो खोपहरू विक पहिलेका जस्तै हामीले जुन चाहिँ खोप छन् त्यस्तै खालको प्रकारले बनेको अवस्था हो। यो स्पाइक प्रोटिनले बनेको कोभिसिल्ड अक्सफोर्ड युनिभर्सिटीको एस्ट्राजेनिकाले इन्डियाको सेरम इन्स्टिच्युटसँग कोलाबरेट गरेर यसको भ्याक्सिनको सेफ्टी इफिकेसीको बारेमा कुनै पनि भ्याक्सिन लिइसकेपछि त्यसको एक्सपेक्टेड एउटा सामान्य प्रतिक्रियाहरू हुन्छ, जस्तै शरीरमा लगाएको ठाउँमा दुख्ने, अलिकति सुन्ने जस्तो हुने, कसैलाई शरीर तातो भएर आउने, ज्वरो आउने, अलिकति चाहिँ काम जस्तो आउने भन्ने कुराहरू हुन्छ। त्यसमा केही पर्सेन्टमा भयो, अब हामीलाई पनि लिएको त्यो एक्सपेक्टेड जस्तो हुन्छ भन्ने हामीलाई चाहिँ थियो, र सामान्य लिएको दिनमा त्यो बेलुका साँझ 6-7 घन्टा पछाडि केही प्रतिक्रिया शरीर तातेर जस्तो एउटा रोग गाह्रो ज्वरो आएको जस्तो त्यो केही समय रहन्छ। कसैलाई अलिकति शरीरले ट्रेसोल गर्न सकेन भने सामान्य छिटामा भन्दा बढी काम पर्ने अवस्था त्यही हुन्छ। जहाँसम्म यसको एक गम्भीर समस्या हो, गम्भीर हाम्रो अहिले पनि मैले राष्ट्रको भन्दा पनि हामीले पनि पन्जाइमा गरेको लिएका मध्ये 6,700 मध्ये -2 भन्दा बढी हामी जहाँ नोटिसमा आयो, त्यसरी यसले के प्रमाणित गर्छ भने हामीले विज्ञानलाई विश्वास गर्नुपर्छ। र कुनै पनि भ्याक्सिन यात्रा भ्याक्सिनहरू यो 34 सालदेखि राष्ट्रिय खोप कार्यक्रम अनुसार बच्चालाईदेखि लिएर खोपौँ र एडल्टसम्म चाहिँ उपाय कार्यक्रम भइरहेको त्यसैले त्यही हिसाबले यसलाई सहज रूपमा लिनुपर्छ र यो अझै यसलाई अवसरको रूपमा लिनुपर्छ। हामीले त कम्प्युटर विश्वका यात्रा नागरिकहरूले अहिले नपाएको लुटाचुटि युरोप जस्तो ठाउँमा पनि चाहिँ आकार इन्डियामा पनि अहिले ब्ल्याकमा भएको छ भन्ने सुनिएको छ पाछौँ हामीले, त्यसैले यसलाई चाहिँ एउटा सहज रूपमा यसमा गम्भीर साइड इफेक्ट छैन, सामान्य प्रतिक्रियाको रूपमा हुन्छ र हामीले यो खोप सुरक्षित छ प्राथमिक आधारमा सरकारले गरेको त्यो अभियानमा सहभागी हो।
उहाँ हुनुहुन्थ्यो जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डाक्टर राजेन्द्र प्रसाद गिरी, जिल्लामा कोविड खोपको प्रभावका विषयमा जानकारी गराउँदै हुनुहुन्थ्यो। तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालयले तयार पारेको मानव अधिकार शिक्षा रेडियो कार्यक्रम सुन्दै हुनुहुन्छ। लुम्बिनी प्रदेशमा कोविड 19 खोप अभियानको प्रभावकारिता र अवस्थाका विषयमा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका कोविड 19 फोकल पर्सन कौशल भण्डारी,
हामीले चाहिँ कोविड 19 विरुद्धको खोप जुन नेपालको समग्र प्रदेशहरूमा चले त्यस हिसाबले नै लुम्बिनी प्रदेशमा चाहिँ हामीले 14 गतेदेखि नै हामीले सुरु गऱ्यौँ, फ्रन्ट लाइनहरूलाई लगाउन सुरु गऱ्यौँ। 14 गते हामीले तराईको 6 वटा जिल्लाको 8 वटा खोप केन्द्र अथवा अस्पतालहरूबाट सुरु गऱ्यौँ भने पहाडी 6 जिल्लामा 15 गतेदेखि सुरु गऱ्यौँ। त्यसमा प्रथम चरणमा प्राथमिकता आधार निर्धारण गरिएको थियो, त्यो अनुसार हामी 34,595 जनालाई लगाउनु पर्नेमा हाम्रो खोप सेसन सकिँदासम्म 28,951 जनालाई लगायौँ, करिब 84%
पहिलो चरणको यहाँले भन्नुभएको माघ 14 गतेदेखि सुरु भयो र अहिले कतिजनाले लगाइसक्नु भएको छ, जसले फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्य कर्मीहरू कर्मचारीहरू बताइदिनुहोस् न संख्या प्रदेशमा।
यस्तो छ, फ्रन्ट लाइनर भनेर प्राथमिकता 1 नेपाल सरकारको डिसिजन अनुसार स्वास्थ्य कर्मी, त्यस गरी स्वास्थ्य संस्थामा कार्यरत सहयोगी कर्मचारीहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू, त्यस पछाडि सार्वजनिक फोहोर संकलन सरसफाई कर्मीहरू, एम्बुलेन्स तथा सब वाहन चालकहरू, त्यस पछाडि कोविड 19 रोगबाट मृत्यु भएकाहरूको सब व्यवस्थापनमा खटिने सुरक्षा कर्मी, साथै अन्तर्राष्ट्रिय सीमा नाकाहरूमा खटिने कर्मचारी वा सुरक्षा कर्मीहरूलाई, त्यसको सँगसँगै हामीले जेलमा रहेका कैदी तथा सुरक्षाकर्मीहरू र वृद्धाश्रममा आश्रित नागरिक र हेरालु कर्मचारीहरूलाई चाहिँ लगायौँ। हामी यसमा चाहिँ विभिन्न क्याटेगोरीहरूमा हाम्रो स्वास्थ्य कर्मीहरू चाहिँ 12,503 स्वास्थ्य कर्मीहरूले लगाउनु भएको छ। त्यसै गरी स्वास्थ्य संस्थाका अन्य कर्मचारीहरू चाहिँ 4,057 लगाउनु भयो, महिला स्वास्थ्य स्वयंसेविकाहरू चाहिँ 6,783 लगाउनु भयो, स्थानीय पालिका नगरपालिका गाउँपालिकाका सरसफाई कर्मीहरू जसले फोहोर सङ्कलन गर्नुहुन्छ उहाँहरू चाहिँ 812 लगाउनु भएको छ, एम्बुलेन्स वा सब वाहन चालकहरू 357 लगाउनु भयो, सब व्यवस्थापनका सुरक्षा कर्मीहरू चाहिँ 1,115 लगाउनु भयो, त्यसै गरी वृद्धाश्रममा आश्रित तथा घरेलु त्यो हेरालुहरूले चाहिँ 229 लगाउनु भयो भने कैदी बन्दीहरू 3,167 कैदी बन्दीहरूले खोप लगाउनु भएको छ पहिलो चरणमा।
हजुर, दोस्रो चरण कहिलेदेखिबाट दोस्रो चरणको खोप सुरु हुन्छ र दोस्रो चरणको खोपमा चाहिँ प्राथमिकतामा को को पर्नुहुन्छ बताइदिनुहोस् न छोटकरीमा।
काठमाडौँमा दोस्रो चरणको खोप सुरु भइसकेको छ, काठमाडौँ जिल्लामा चाहिँ त्यहाँ स्थित पत्रकारहरू, कुटनीति नियोगका कर्मचारीहरूदेखि लिएर त्यहाँ लगाइराख्नु भएको छ दोस्रो चरणको काठमाडौँमा। काठमाडौँ बाहिरको जिल्लाहरूमा चाहिँ मन्त्रिपरिषद निर्णय गरिसकेपछि हामीले सुरु गर्नेछौँ दोस्रो चरणमा। अब हामीले चाहिँ 75 वर्ष र माथिका ज्येष्ठ नागरिकहरू, त्यसै गरी वृद्धाहरू जो क्रोनिक डिजिजहरू भन्छौँ हामीले, दीर्घ रोगीहरू भएकोलाई लगाउँछौँ 55 माथिको 74 वर्षसम्मका नागरिकहरू, 40-54 वर्ष उमेर समूहका व्यक्तिहरूलाई लगाउँछौँ, त्यसै गरी वैदेशिक रोजगारबाट नेपाल फर्किएकाहरूलाई हामी लगाउँछौँ र शरणार्थीहरू मध्ये जस्ता दीर्घ रोग भएका व्यक्ति छ, त्यसै गरी भिडभाड हुने अफिसहरूको कर्मचारीहरूलाई पनि हामीले दोस्रो चरणको लागि त्यो तोकिएको छ, त्यो अनुसारको निर्देशन भयो भने हामी खोप लगाउन सुरु गर्छौँ।
काठमाडौँ बाहिर पनि सञ्चारकर्मीहरू जसले चाहिँ फ्रन्ट लाइनमा बसेर रिपोर्टिङ गर्नु, उहाँहरूको पालो कहिले आउँछ?
माथिको डिसिजन नआइकन हामीले सुरु गर्न मिलेन म्याडम, होइन,
हजुर,
काठमाडौँमा लगाइराख्नु भएको छ, हामीले सम्भव भएसम्म 2 गतेदेखि सुरु गर्ने कि भन्ने हामीलाई मौखिक जानकारी आएको छ, माथिको क्याबिनेट डिसिजन भयो भने काठमाडौँ बाहिरको जिल्लाहरूको सञ्चारकर्मीहरूले पनि खोप पाउनु।
लुम्बिनी प्रदेशमा दोस्रो चरणमा कति जति नागरिकहरूले खोप पाउनुहुन्छ बताइदिनुहोस् न।
दोस्रो चरणको लागि टेन्टेटिभ डाटा कलेक्सन गरेका थियौँ, 40,000 फेरि हामी 40,000 नागरिकहरूलाई चाहिँ दोस्रो चरणको खोप लगाउने तयारीमा छौँ।
कोभिडको खोप लगाइसकेपछि, एकपटक लगाइसकेपछि पुन 28 दिनमा पुन लगाउनु पर्छ दोस्रो डोजको खोप भन्ने छ, यो विषयमा पनि प्रश्न पारिदिनुहोस् न।
यस्तो छ, कोभिडको खोप एकपटक मात्रै लगाएर हुँदैन, यसलाई 2 डोज लगाइयो भने बल्ल कोभिड रोगसँग लड्ने क्षमता प्राप्त गर्छ शरीरले। त्यस कारणले गर्दा पहिलो खोप लगाएको 28 दिनपछि हामी फेरि त्यही समुदायलाई पहिलो खोप लगाउनु, उहाँहरूलाई चाहिँ 28 दिनपछि फेरि खोप लगाउँछौँ।
कोभिडको खोप लगाइसकेपछि पनि केही सामान्य लक्षणहरू, समस्याका लक्षणहरू देखिन्छन् भन्ने कुराहरू पनि बाहिर आएका छन्। विशेष गरेर प्रदेश स्वास्थ्य निर्देशनालयले यो विषयमा पनि यहाँहरूले मनिटरिङ गर्ने गर्नु भएको छ होला पक्कै, र यसको प्रभावकारिताको कुरा त पक्कै पनि छ, तर पनि आम नागरिकलाई ढुक्क हुनको लागि के भन्नुहुन्छ?
यो कस्तो छ भने कोभिड रोग एक त नयाँ भयो, संसारमै नयाँ रोग भयो, त्यसको साथसाथै यसबाट बचाउनको निम्ति जुन भ्याक्सिन निस्कियो छ, यो भ्याक्सिन पनि नयाँ भएको कारणले गर्दा अलिकति डर त्रास सुरुमा हुने नै भयो। त्यो नहोस् भन्ने हिसाबले हामीले सामान्य तरिकाले अरू खोपहरू जस्तै जस्तो बिसिजी डिपिटीहरू लगाइरहेका छौँ, तिनै भ्याक्सिन लगाउने खोप कार्यकर्ताहरूलाई हामीले ट्रेनिङ दियौँ, खोप कस्तो हो, यो खोप लगाउँदा कसरी लगाउने, अथवा खोप लगाइसकेपछि केही घटनाहरू घटिसकेपछि त्यसलाई व्यवस्थापन कसरी गर्ने भन्ने हिसाबले हामीले 25 अस्पतालको 100 जनाको टिमलाई हामीले डक्टर सहितलाई तालिम दिएर पूर्व तयारी गरेर यो लगाएका छौँ। र यो पहिलो चरणको खोप लगाउने बेलामा त्यस्तो अवांछित घटनाहरू हामीलाई एउटा पनि देखिएन, त्यस कारणले गर्दा यो खोप अभियान सफल भयो को पनि हामीले मान्नुपर्छ। सामान्य खोप लगाएको ठाउँमा दुख्ने, अलिअलि ज्वरो आउने केही मानिसहरूमा त्यस्तो देखियो, त्यो देखिन्छ भनेर हामीले कहिले काउन्सिलिङ पनि गरेका हुन्छौँ, त्यो देखिन सक्छ भनेर 100 मा 1-2 जनालाई त्यो देखिएको हुनसक्छ। तर ठुलो भवितव्य खोप लगाइसकेपछि देखिने अवांछित घटनाहरू चाहिँ हामीले देख्नु परेन र सफल पनि भएन।
कोभिड-19 को जुन खोप सुरु भएको छ र यो खोप कस्ता कस्ता व्यक्तिहरूले लगाउन हुँदैन यो विषयमा पनि बताइदिनुहोस् न।
यसको अध्ययनकै क्रममा रहेको कारणले गर्दा अहिले चाहिँ विशेष गरी WHO साथै नेपालमा पनि यो खोप सम्बन्धी एउटा विशेषज्ञ समिति छ, उहाँहरूले चाहिँ हामीलाई अहिले के भन्नुभएको छ, निर्देशन दिनुभएको छ भने 18 वर्षभन्दा मुनिकोले लगाउनु मिलेन, त्यस पछाडि गर्भवती महिलाहरूले लगाउनु मिलेन, छुत्केरी पश्चात 6 महिनासम्मको जो गर् सुखेरी आमा हुनुहुन्छ, बच्चालाई दुध खुवाइरहने आमा हुनुहुन्छ, उहाँहरूले पनि 6 महिनासम्म लगाउनु मिलेन। त्यसै गरी तुरुन्तै अब बच्चा जन्माउने प्लानमा हुनुहुन्छ, जो 3 महिनाभित्र म बच्चा जन्माउनुको लागि म गर्भवती हुन चाहन्छु भन्ने त्यस्तो किसिमको महिलाहरूले पनि यो लगाउनु मिलेन अहिलेको लागि, यति उमेर समूहलाई चाहिँ हामीले छोडेर अरूलाई चाहिँ लगायौँ।
अब हामी कुराकानीको अन्तिम अन्तिममा पनि छौँ, लुम्बिनी प्रदेश सरकारले जुन दोस्रो चरणमा चाहिँ जुन कति जति जुन खोपहरू लगाउँछ भन्ने कुरा यहाँले भनिसक्नु भएको छ, लुम्बिनी प्रदेशमा कति ठाउँमा कोभिडको खोपहरू लगाइरहेको छ र प्रदेश सरकारले कहिलेसम्म यो प्रदेशका सबै आम नागरिकहरूले खोप सेवा प्रवाह गर्न सक्छन्, कति समय लाग्न सक्छ सबैले पाउनको लागि?
यो यस्तो छ, अब यो खोप चाहिँ अन्तर्राष्ट्रिय समुदायहरूमा पनि त्यति सजिलो तरिकाले यो खोप उपलब्ध भएको छैन, नेपालमा अहिले प्रथम चरणमा चाहिँ भारतले प्रयोग गरेको खोप चाहिँ हामी लगाइरहेका छौँ, 10 लाख डोज नेपालमा आएको थियो, त्यही अनुसारले नै समूह डिभाइड गरेर अहिले वितरण भइरहेको छ, हामीले चरणबद्ध वाइजमा गइरहेका छौँ, अब कहिलेसम्म खोप आउँछ, अब निर्यात हुने काम पनि भइरहेको छ माथि सेन्टरबाटै, त्यही अनुसार सेन्टरबाट हामीलाई कति खोप प्राप्त हुन्छ त्यही प्राप्त भएको खोपको आधारमा हामीले दिँदै जाने हो। अहिलेलाई चाहिँ हामीले के गरेका छौँ, लुम्बिनी प्रदेशको 12 जिल्लाको हाम्रो 25 अस्पतालहरूबाट खोप केन्द्र सञ्चालन गरिरहेका छौँ, जो यस्तो अस्पताल छ हाम्रो मेडिकल अफिसर अथवा डाक्टरहरू त्यहाँ 24 घन्टा उपलब्ध हुनुहुन्छ र खोप लगाउने समय उपलब्ध भएको ठाउँबाट हामीले खोप दिइरहेका छौँ। मेडिकल कलेजहरू भयो, जस्तै देवदह मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, पोलपुर मेडिकल कलेज, यस्ता ठुला अस्पताल साथै हाम्रो प्रदेश अन्तर्गतका अस्पतालहरू र केही सामुदायिक अस्पतालहरूबाट हामीले खोप केन्द्र सञ्चालन गरिरहेका छौँ, र माथिबाट जति खोप आउँछ त्यही हिसाबले माथिको डिसिजन कुन कुन उमेर समूह अथवा कुन कुन ग्रुपमा खोप दिनु भन्ने निर्देशन आउँछ, त्यही अनुसारले हामी चरणबद्ध वाइजमा खोपहरू चाहिँ लगाउँदै जानेछौँ।
हजुर, हामी कुराकानीको अन्तिममा छौँ, अन्तिममा हामीलाई सुनेर बस्नुहुने आम श्रोताहरूलाई यहाँ एउटा प्रदेश स्वास्थ्य निर्देशनालयको कोभिड-19 को फोकल पर्सन भएको हैसियतले के सन्देश दिनुहुन्छ?
हामीले कोभिड-19 जुन मारमा 1 वर्षदेखि यो खेपिरहेका थियौँ, जुन चरणहरू हामीले पार गर्दै आयौँ, लकडाउनदेखि लिएर संक्रमितको उच्चतम दरदेखि लिएर अहिले संक्रमण बिस्तारै कम हुँदै त गएको छ, तैपनि अझै हामी ढुक्क हुने स्थिति छैन, अझै पनि यो रोगबाट बस्नको लागि हामीले जुन मेसेज सन्देशहरू दिएका छौँ, आफूले गर्नुपर्ने रोकथामका कुराहरू, अप्नाउनु पर्ने विधिहरू, मास्कको प्रयोगदेखि लिएर साबुन पानीले हात धुने विधिहरू चाहिँ यो नियमित रूपमा पालन गरिदिनु हुनु म अनुरोध गर्दछु। साथै अब खोप पनि आइसकेको कारणले गर्दा बिस्तारै हामी सबै समुदायमा सबै जनतालाई यो खोप लाउने सरकारको नीति अनुसार छिटै नै सबै समुदायमा खोप लाउन प्रयत्न रहनेछौँ भन्ने मैले चाहिँ सम्झ।
उहाँ हुनुहुन्थ्यो लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड 19 फोकल पर्सन कौशल भण्डारी, प्रदेशको कोभिडको अवस्थाका विषयमा जानकारी गराउँदै हुनुहुन्थ्यो। यिनै विषयवस्तुमा चर्चा गर्दा गर्दै मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको समय सकिएको छ। अर्को साता यसै समयमा पुनः हाम्रो भेट हुने नै छ। यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। मानव अधिकार शिक्षा कार्यक्रमका बारेमा राय सल्लाह सुझाव पठाएर हामीलाई सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्रचार गर्ने ठेगाना मानव अधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगंज। हामीलाई नेपालगंज @insec.org.np पनि पत्र पठाउन र facebook.com/insecradio पनि कमेन्ट लेख्न सक्नुहुन्छ। त्यस्तै रेडियो जागरण 93.6 MHz बुटोलमा पनि पत्र पठाउन सक्नुहुन्छ। आजलाई मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय सकिएको छ। अर्को साता यसै समयमा हाम्रो भेट हुने नै छ। प्राविधिक साथीहरू किशन बराल र सुदीप पहाडीलाई धन्यवाद दिँदै कार्यक्रम सञ्चालक मरिमा पिसीलाई पनि बिदा दिनुहोस्। नमस्कार।